नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल वैशाख 22 गते सोमबार, वैशाख शुक्ल पक्ष अष्टमी तिथि, तद अनुसार 5 मई सन् 2025, नेपाल सम्बत 1145। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। कार्यक्रम अखबारको शुरूआत गरौं गोर्खापत्र दैनिकमा प्रकाशित ई रिक्साले घटायो विदेशी नै रहर शीर्षकको खबरबाट। 3 वर्ष वैदेशिक रोजगारी गरेर फर्किनुभएका शिवचन्द्र मण्डल आफै साहु र चालक बन्नुभएको छ। 1 वर्ष अघि विदेशबाट फर्किनुभएका मण्डलले वैदेशिक रोजगारीका लागि फेरि मलेसिया जाने योजना बनाउनु भएको थियो, तर उहाँको यो योजनालाई पक्की सड़कले रोकेको छ। पछिल्लो समय मुख्य शहरसँग पक्की सड़क सञ्जाल विस्तार भएपछि धेरै युवालाई स्वरोजगारीको बाटो खुलेको छ। ती सड़क कमाईको अवसरका रूपमा प्रयोग भइरहेको छ। स्वरोजगारीको अवसर चिनेर प्रयोग गर्न थालेका शिवचन्द्र जस्तै धेरै युवाको घर खर्च यिनै सड़कबाट चलिरहेको छ। सामान्य पढलेख गरेका तर घर परिवारको जिम्मेवारी थपिएपछि दैनिक मजदूरी गरी खान लजाउने, गाह्रो काम गर्न नसक्ने, रोजगारीको अवसर नपाउने जस्ता अनेक कारणले युवा विदेशिने गरेका छन्। तर गाउँ शहरमा सड़क सञ्जाल विस्तारले त्यस्ता युवालाई स्वरोजगारी मात्र दिएको छैन, उनीहरूको मान सम्मान प्रतिष्ठा पनि बढ़ाएको अनुभूत गराएको छ। यो काम ई रिक्साले गरेको छ। 27 वर्षीय शिवचन्द्र जस्तै 28 वर्षीय भोला सहनी पनि वैदेशिक रोजगारीमा जानबाट रोकिनु भएको छ। फ्री भिसा फ्री टिकट भने पनि विदेश जानका लागि कम्तीमा 1.5-2 लाख रूपियाँ नगद खर्च गर्नुपर्छ। ऋण काटेर विदेश गएपछि त्यहाँ भने अनुसारको काम नपाउने, एजेन्टबाट ठगिने, राम्रो कमाई नहुने, ऋणको सावा ब्याज बुझाउन नसकिने, पति पत्नी बालबच्चा घर परिवारमा प्रतिकूल असर पर्ने जस्ता समस्याले वैदेशिक रोजगारी भन्दा स्वदेशमै रोजगारी खोजिने गरेको छ। वैदेशिक रोजगारीबाट फर्किएका या वैदेशिक रोजगारीमा नगएका युवा वयस्कदेखि वृद्धसम्मका लागि सड़क विस्तार गर्जो टार्ने आधार बनेको छ। सम्मानजनक आत्मसन्तुष्टिको पेशा व्यवसाय मानेर उहाँहरू ई रिक्सा किनेर चलाइरहनु भएको छ। शहर बजारमा पक्की सड़क निर्माण र विस्तारले ई रिक्सा गुडाउन सहज र सरल मात्र भएको छैन, यात्रुलाई सजिलो तथा आरामदायी पनि भएको छ। 65 वर्षीय रिक्सा साहु चालक राम सेवक खंगले भन्नुभयो। मधेसका मुख्य शहरहरू जनकपुरधाम, लहान, राजविराज, बर्दिवास, मलंगवा, वीरगंज बजार क्षेत्रमा पक्की सड़कको विस्तारले ई रिक्सा अत्यधिक सञ्चालन भइरहेको छ। शहरहरूमा ई रिक्साको संख्या बढ़ेका कारण पार्किङ व्यवस्थापनमा पनि समस्या भइरहेको ट्राफिक प्रहरी निरीक्षक रामबालक रायले बताउनुभयो। यसका कारण विदेशिनीको संख्या भने घट्दै गइरहेको तथ्याङ्कले देखाइरहेको छ। यो खबर ई रिक्साले घटायो विदेशी नै रहर शीर्षकमा आजको गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। संक्रमणकालीन न्याय टुंग्याइन्छ शीर्षकको खबर गोर्खापत्र दैनिकबाटै लिँदैछौ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्याय निरूपण गर्न प्रयासरत रहेको प्रश्न पार्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो द्वन्द पीड़ित एवं अभियन्ता देवी खड्का सहितका प्रतिनिधिसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले मानवता विरूद्धका घटनामा संलग्नलाई कानूनी कार्यवाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले 10 वर्ष सशस्त्र द्वन्दकालदेखि नै शान्तिका पक्षमा स्पष्ट कुरा राख्दै आएकाले अहिलेको सरकारका पालामा गठन हुने आयोग र यसको प्रक्रियामा अविश्वास नगर्न पनि सरकारवालालाई आग्रह गर्नुभयो। यसैबीच प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो छलफल भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हिजो संक्रमणकालीन न्याय निरूपणका सन्दर्भमा भइरहेको काम र समसामयिक राजनीतिका बारेमा संवाद भएको हो। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगमा अध्यक्ष र सदस्य नियुक्त गर्न गठित सिफारिश समितिले शर्टलिस्ट सार्वजनिक गरेपछि द्वन्द पीड़ितले उठाएका सरोकारका सन्दर्भमा उहाँहरूबीच छलफल भएको बताइएको छ। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। नेकपा एमालेको सचिवालय बैठकले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र आगामी जेठ 15 गते ल्याउने बजेटका बारेमा केन्द्रित भएर छलफल गरेको छ। पार्टी मुख्यालय च्यासलमा हिजो बसेको बैठकमा आर्थिक वर्ष 2082-83 नीति तथा कार्यक्रम विगतका वर्षको तुलनामा धेरै व्यवस्थित चुस्त र दिशा निर्देशको हिसाबले उत्कृष्ट रहेको निष्कर्ष बैठकले निकालेको हो। बैठकपछि पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव प्रदीप गेवालीले सरकारले नीति तथा कार्यक्रम ल्याइसकेको र त्यसलाई समर्थन गर्दै बैठकमा सहभागी सचिवालय सदस्यहरूले नीति कार्यक्रमले भने जस्तै बजेट पनि ठोस र परिणाममुखी हुनुपर्नेमा जोड़ दिनुभएको जानकारी दिनुभयो। बजेट पनि ठोस होस् एमाले शीर्षकको यो खबर गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। आजको नागरिक दैनिकको अग्रपृष्ठमा यो वर्ष पनि बर्खाको जोखिम शीर्षकको खबर प्रकाशित छ। मौसमविदले यस वर्षको वर्खायाममा दक्षिण एसियाली क्षेत्रमा औसतभन्दा बढ़ी पानी पर्ने अनुमान गरेका छन्। गत साता भारतको पुणेमा सम्पन्न हावापानी अनुमान सम्बन्धी दक्षिण एसियाली राष्ट्रहरूका मौसमविदको बैठकमा यसपालिको वर्खायाममा औसतभन्दा बढ़ी वर्षा हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद संजीव अधिकारीले जानकारी दिनुभयो। यो दक्षिण एसियाली क्षेत्रमा गरिएको अनुमान हो। उहाँले भन्नुभयो नेपालको सन्दर्भमा भने अझै नजिकबाट अध्ययन गरिरहेका छौं, केही दिनभित्रै यसको निष्कर्ष निकाल्छौं। पुणे बैठकमा नेपालका तर्फबाट विभाग मार्फतको हावापानी विश्लेषण शाखाबाट प्रतिनिधिहरू सहभागी भएका थिए। मौसमविदहरूले 30 वर्षलाई आधार मानेर औसत वर्षा निकाल्ने गरेका छन्। पोहोर पनि नेपालमा औसतभन्दा बढ़ी नै वर्षा भएको थियो। सामान्यतया वर्षाको करिब 80% वर्षा याममै हुने गरेको छ। नेपालमा सामान्यतया मनसून जून 13 शुरू हुन्छ। यस वर्ष भने नेपालमा जून 14 मनसून भित्रिएको थियो। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। एआईबाटै जन्माइयो मौरीको रानो शीर्षकको खबर नागरिक दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। नेपालमा कृत्रिम गर्भाधानबाट मौरीको रानो उत्पादन गर्न थालिएको छ। मौरी पालन विकास कार्यक्रम भण्डाराले एआई आर्टिफिसियल इन्सेमिनेसन प्रविधिको प्रयोगबाट मौरीको रानो उत्पादन गर्न थालेको हो। नेपालमा गरिएको यो नौलो प्रयोग हो। चालू आर्थिक वर्षमा एआई प्रविधिबाट 5 रानो मौरी उत्पादन गर्न सफल भएको मौरी पालन विकास कार्यक्रम भण्डाराका प्रमुख सुजन अमगाईले जानकारी दिनुभयो। उहाँका अनुसार तालिम प्राप्त मौरी प्रजनन विज्ञ एलिस महर्जन र मौरी पालन विकास कार्यक्रमका प्राविधिकहरूको सहकार्यमा रानो मौरी उत्पादन गरिएको हो। एआईबाटै जन्माइयो मौरीको रानो शीर्षकको यो खबर नागरिक दैनिकमा प्रकाशित छ। असिना पानीले क्षति पुगेपछि स्याउ उत्पादन घट्ने चिन्ता शीर्षकको खबर कारोबार दैनिकबाट लिँदैछौ। जुम्लाको आर्थिक समृद्धिको प्रमुख आधार स्याउमा असिना पानीले क्षति पुर्याएको छ। भर्खर फुलेर चिचिला लागेको अवस्थामा गत बुधबारको असिना पानीले स्याउ खेतीमा क्षति पुगेको हो। हिउँदभरि मल जल बिरूवा काटछाट गरी हुर्काइएका स्याउमा फल दिन लागेको अवस्थामै परेको असिना पानीले जिल्लाभरि क्षति पुर्याएको छ। असिना पानीले गुठीचौर गाउँपालिका 3 दामसासे गाउँका नुरबलामाले रोपेका करिब 1500 स्याउका बिरूवामा क्षति पुगेको छ। सबै स्याउका बिरूवा फूल फुलेर सेताम्य थिए। किसान निर्बु लामा भन्नुहुन्छ, म होटल व्यवसाय छोडेर स्याउ खेतीमा लागेको हुँ। यस वर्ष राम्रो उत्पादन हुने आशा थियो। फूल पनि राम्रै फुलेको थियो तर 81 परेको असिनाले सबै सखाप पारिदियो। किसानलाई राज्यले मात्र होइन प्रकृतिले पनि बेला बेला ठगिरहेको छ। उत्पादन घट्ने चिन्ताले सताएको छ। यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा लुकाइयो सम्पत्ति विवरण हरायो पारदर्शिता शीर्षकको खबर प्रमुख खबरका रूपमा प्रकाशित छ। 2048 निर्वाचनपछि गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारले बहाल भएको 15 प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने चलन बसालेको थियो। 2066 माधव कुमार नेपाल नेतृत्वको सरकारले बैंक खातासहित सम्पत्ति विवरणमा सार्वजनिक गरेको थियो। 2069 खेलराज रेग्मी नेतृत्वको सरकार बनेपछि सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रम भंग भएको थियो। 2074 ओली सरकारका पाला प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको थियो। तत्कालीन परराष्ट्र मन्त्री प्रदीप ग्यावालीले पदबाट हटेपछि समेत विवरण सार्वजनिक गर्नुभएको थियो। 2078 प्रधानमन्त्री हुनुभएका शेरबहादुर देउवा नेतृत्वको सरकारले विवरण सार्वजनिक गरेको थिएन भने 2079 प्रधानमन्त्री हुनुभएका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्री परिषदले 2081 जेठमा मात्र विवरण सार्वजनिक गरेको थियो। सुशासन र पारदर्शिताका लागि संसद र नागरिक समाजबाट दबाव बढ़दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छैन। सार्वजनिक पद धारण गरेका व्यक्तिले दुई महिनाभित्र सम्पत्ति विवरण पेश गर्नुपर्ने प्रावधान छ भने मन्त्री परिषदका सदस्यले सार्वजनिक नै गर्ने अभ्यास छ। वैशाख 10 शिक्षा मन्त्री नियुक्त रघुजी पन्त र आइतबार शपथ लिनुभएका ऊर्जा राज्य मन्त्री खमबहादुर गर्बुजा बाहेक मन्त्री परिषदका सदस्यले सम्पत्ति विवरण गत भदौभित्रै प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बुझाएका छन्। यो खबर आजको कान्तिपुर दैनिकमा प्रमुख खबरका रूपमा प्रकाशित छ। कान्तिपुरबाटै सिनेमामा पनि सीमा कस्दै सरकार शीर्षकको खबर लिँदैछौ। सरकारले सेन्सरशिपमा कस्ने र चलचित्र विकास बोर्डको स्वायत्तता खुम्च्याउने गरी कानून ल्याउन लागेको भन्दै फिल्म कर्मीबाट विरोध शुरू भएको छ। करिब 5.5 दशक पुरानो चलचित्र निर्माण प्रदर्शन तथा वितरण ऐनको छायाका रूपमा पश्चगामी विधेयक सरकारले ल्याएको उनीहरूले टिप्पणी गरेका छन्। राष्ट्रिय सभामा 17 वैशाखमा दर्ता गरिएको चलचित्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका प्रावधान संशोधनका लागि फिल्मसँग सम्बन्धित व्यक्ति र संस्थाले सुझावसहितको निवेदन विधेयक शाखामा दर्ता गराइसकेका छन्। नयाँ कानूनले नेपाली फिल्म क्षेत्रको तीव्र विकासका लागि अनुकूल वातावरण तयार गर्ने अपेक्षा विपरीत सरकारले विधेयक ल्याएको उनीहरूको प्रतिक्रिया छ। यो खबर आजको कान्तिपुर दैनिकमा सिनेमामा पनि सीमा कस्दै सरकार शीर्षकमा प्रकाशित छ। विकल पौडेललाई 2 वर्ष कैद र 40 करोड़ जरिवाना शीर्षकको खबर आजको अन्नपूर्ण पोस्टबाट लिँदैछौ। सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदमा भएको भ्रष्टाचारमा विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई दोषी ठहर गरेको छ। विशेषले सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदमा 40,75,57,740 रूपियाँ भ्रष्टाचार भएको ठहर गरेको छ। विशेषले पौडेललाई 2 वर्ष कैद र 13,58,52,580 रूपियाँ जरिवानाको सजाय सुनाएको छ। उनी विरूद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम 1 वर्ष 6 महिना कैद र कार्यकारी निर्देशकको भूमिकामा रहेकाले थप 6 महिना कैद सजाय हुने ठहर गरिएको हो। अख्तियारले पौडेलसहित तीनलाई दोषी करार गरेको हो। म्याक्स इन्टरनेशनल प्राली र म्याक्सका सीईओ अकबर हुसेनलाई पनि दोषी ठहर गरिएको छ। उनीहरू विरूद्ध दामाशाहीले जरिवाना तोकिएको छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। गफैमा सीमित सवारी साधनमा जीपीएस जडान शीर्षकको खबर नागरिक दैनिकबाट लिँदैछौ। प्रविधिको तीव्र विकाससँगै प्राविधिक क्षेत्रमा भइरहेका नयाँ नयाँ आविष्कारले दैनिक जीवनलाई अझ सरल र सहज बनाउँदैछ। प्रविधिमा आधुनिक उपकरणको प्रयोग बढ़दो क्रममा छ। नयाँ प्रविधिले उद्योग, शिक्षा, स्वास्थ्य, यातायात जस्ता क्षेत्रमा सकारात्मक प्रभाव पार्दै आएको छ। नेपाल सरकारले 2 दशक अघि नै सार्वजनिक यातायातका साधनमा जीपीएस लागू गर्ने बताएको थियो जसले सवारी साधनको वास्तविक लोकेशन पत्ता लगाउन सघाउँछ। जीपीएसको विकास संयुक्त राज्य अमेरिकाको रक्षा विभागले गरेको थियो। 1995 अप्रेल 27 यो प्रणाली विभिन्न मुलुकले प्रयोगमा ल्याएका हुन्। जीपीएस प्रयोगले बसमा यात्रा गर्दा यात्रुको समय, सुरक्षा र सुविधा सबैमा सुधार ल्याउँछ। त्यति मात्रै होइन, जीपीएस लागू भएको बसमा यात्रा गर्दा जहाँ पायो त्यही बस रोक्ने, परिपाटीको अन्त्य हुनुका साथै निर्धारित बस रोक्ने स्थानमा यात्रुले सवारी साधन आवागमनको यथार्थ विवरण थाहा पाउन सक्छन्, जसले गर्दा धेरै समय बस कुर्नुपर्ने बाध्यताको अन्त्य हुन्छ। कुनै बस आपतकालीन अवस्थामा छ भने पनि जीपीएसको माध्यमबाट सुरक्षा एजेन्सीलाई तुरन्त सूचना पठाउन सकिन्छ। जीपीएसले बसको गति ट्र्याक गरेर अत्यधिक गतिमा चलाएको अवस्थामा चालकलाई चेतावनी दिने भएकाले हरेक बसमा यो प्रणाली जडान हुनुपर्ने जानकार बताउँछन्। तर 2 दशक अघि नै बसमा जीपीएस लागू गर्ने भनिए पनि त्यो अहिलेसम्म चर्चामै सीमित छ। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। चक्रपथ दोस्रो खण्डको सर्वे थालियो। महाराजगंज चप्पल कारखाना खण्डमा कालो पत्रको तयारी शीर्षकको खबर आजको कान्तिपुर दैनिकबाट लिँदैछौ। चिनिया प्राविधिक टोलीले चक्रपथ दोस्रो खण्डको सर्वे थालेको छ। 2 महिनाभित्र सक्ने गरी सर्वेको काम थालिएको हो। त्यसका लागि चिनिया सरकारी कम्पनी सीसीसीसी, फर्स्ट हाइवे कन्सल्टेन्ट्स र सियान फाङझाउ इन्जिनियरिङ कन्सल्टिङ लिमिटेडका 18 जना प्राविधिक खटिएका छन्। अध्ययनका क्रममा प्राविधिकको संख्या भने घटबढ भइरहने काठमाडौँ चक्रपथ सड़क विस्तार योजना प्रमुख कृष्णनाथ ओझाले बताउनुभयो। अध्ययनमा खटिनेको संख्या तलमाथि भइरहन्छ। उहाँले भन्नुभयो, एउटा टोली आउने अर्को जाने हुन्छ। चक्रपथ दोस्रो खण्डको सर्वे थालियो शीर्षकको खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। नेपाल समाचार पत्रमा अनधिकृत पत्र लेख्ने विष्ट विरूद्ध मुद्दा प्रक्रिया अघि बढ़ाउने तयारी शीर्षकको खबर लिँदैछौ। सर्वोच्च अदालतको विश्वसनीयतामाथि नै शंका हुने गरी अनधिकृत रूपमा पत्र लेख्ने महिमान सिंह विष्टलाई जिल्ला प्रहरी परिषदको हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दिएको म्याद आज सकिँदैछ। गत बुधबार पक्राउ परेका विष्टलाई गत शुक्रबार अनुसन्धानका लागि हिरासतमा राख्न 4 दिनको म्याद दिएको थियो। विष्ट विरूद्ध सरकारी वकिल र सर्वोच्च प्रशासनसँग पनि समन्वय गरेर मुद्दा प्रक्रिया अघि बढ़ाउने तयारी भइरहेको बताइएको छ। 6 दिनदेखि प्रहरी परिसरको हिरासतमा रहेका विष्टमाथि प्रहरीले अदालतको फैसला कृत्य गरेको विषयमा अनुसन्धान गरिरहेको छ भने सर्वोच्च अदालतले पनि आन्तरिक रूपमा छानबिन थालेको बुझिएको छ। यो खबर आजको नेपाल समाचार पत्रमा प्रकाशित छ। आजको कारोबार दैनिकमा पोखरा विमानस्थल बारे लेखा समिति सभापतिको भूमिकामा सदस्यकै प्रश्न शीर्षकको खबर प्रकाशित छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अनियमितता प्रकरणबारे समितिमा सभापतिले छलफल चलाउन आलटाल गरेको भन्दै सांसदहरूले सार्वजनिक लेखा समितिको प्रभावकारितामा प्रश्न उठाएका छन्। उपसमितिले बनाएको प्रतिवेदन छलफल गर्न बोलाइएको बैठकमा सांसदहरूले समितिले समयमै निर्णय लिन नसकेको, भएका निर्देशनलाई कार्यान्वयन गराउन नसकेको, प्रधानमन्त्री र मुख्य सचिवलाई समितिमा डाकेर जवाफदेही बनाउन नसकेको भन्दै सभापति ऋषिकेश पोखरेलको आलोचना गरेका थिए। हिजो बसेको लेखा समितिको 40औं बैठक, समितिको 23औं प्रतिवेदनको मस्यौदा र पोखरा विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदनका सम्बन्धमा उजुरी तथा बेरुजु छलफलको प्रगति सम्बन्धमा र विविध प्रस्तावमाथि छलफल केन्द्रित थियो, तर समितिका सदस्यहरूले भने समितिको प्रभावकारितामा नै प्रश्न उठाए। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। ३९% सकियो फास्ट ट्र्याक शीर्षकको खबर कारोबार दैनिकबाटै लिँदैछौ। काठमाडौँ तराई मधेस द्रुतमार्ग फास्ट ट्र्याक निर्माणको काम 39% सकिएको छ। नेपाली सेनाले निर्माण गरिरहेको द्रुतमार्गको चैत मसान्तसम्ममा वित्तीय प्रगति 39.34% रहेकोमा आयोजनाको मोबिलाइजेशनसहित 41.06% वित्तीय खर्च भएको छ। 13 निर्माण प्याकेज बनाई आयोजना कार्यान्वयन गरिरहेको नेपाली सेनाले कतिपय ठाउँमा जग्गा अधिग्रहण सम्बन्धी काम समेत टुंगिन सकेको छैन। खोकना बुङमती खण्डमा जग्गा अधिग्रहणको समस्या अझै सुल्झिन सकेको छैन भने द्रुतमार्गको शुरूविन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय बाँकी छ। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। आजको हिमालय टाइम्समा एनआरएनएमा फेरि दुई अध्यक्ष दुवै सत्ता निकटका शीर्षकको खबर प्रकाशित छ। गैरावासीय नेपाली संघ एनआरएनए फेरि विभाजित भएको छ। उच्च स्तरीय समितिले एकता महाधिवेशन मार्फत महेश श्रेष्ठलाई अध्यक्षमा चयन गरेसँगै एनआरएनए फेरि विभाजित भएको हो। बौद्ध स्थित हायात होटलमा डाक्टर शेष घले नेतृत्वको उच्च स्तरीय समितिले गरेको एकता महाधिवेशनबाट श्रेष्ठ निर्विरोध अध्यक्ष चयन हुनुभएको हो। महाधिवेशनको शनिबार परराष्ट्र मन्त्री डाक्टर आरजू राणाले उद्घाटन गर्नुभएको थियो। श्रेष्ठ अध्यक्ष भएसँगै एनआरएनए दुई अध्यक्ष बनेका छन्। यसअघि एघारौं महाधिवेशनबाट अध्यक्ष बन्नुभएका डाक्टर बद्री केसीले अध्यक्षकै भूमिकामा बालुवाटार स्थित केन्द्रीय कार्यालयबाट सचिवालय सञ्चालन गर्दै आउनु भएको छ। यो खबर हिमालय टाइम्समा प्रकाशित छ। आजको गोर्खापत्र दैनिकमा सगरमाथा सम्वादको गहनता शीर्षकको सम्पादकीय प्रकाशित छ। हिमालय टाइम्समा प्राकृतिक चिकित्सामा आकर्षण शीर्षकको सम्पादकीय प्रकाशित छ। नेपाल समाचार पत्रमा नीति तथा कार्यक्रम सार्थक दस्तावेज बन्नुपर्छ शीर्षकको सम्पादकीय प्रकाशित छ। अन्नपूर्ण पोस्टमा ठूला आयोजना बजेट कार्यान्वयन सुस्त शीर्षकको सम्पादकीय प्रकाशित छ। नागरिक दैनिकमा अन्त्यहीन अन्याय शीर्षकको सम्पादकीय प्रकाशित छ। कान्तिपुर दैनिकमा स्वतन्त्रता इण्डेक्समा खस्किएको नेपाली प्रेसको चिन्ता शीर्षकको सम्पादकीय प्रकाशित छ भने आजको कारोबार दैनिकमा कोशी लगानी सम्मेलनले देखाएको चासो शीर्षकको सम्पादकीय प्रकाशित छ। यिनै प्रसंगहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।